أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إليه يرد علم الساعة وما تخرج من
الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. كيسے آپ لوگ؟ شروع کرتے ہیں. نحمده ونصلي على رسوله الكريم. أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے دورہ قرآن 17 اس کے ڈے 27 کا آغاز کریں گے. ہمارا آج کا ہدف 25واں پارہ ہے جو سورۃ حمیم سجدہ آیت 47 سے شروع ہوتا ہے اور سورۃ الاحقاف کے اینڈ تک ہے. دعا کریں گے کہ اللہ تعالیٰ ہمارے وقت میں بہت برکت دے کہ ہم اس کے موتیوں کو چن سکیں. پورے پارے کا تھیم دنیا آخرت کے مقابلے میں پانی کا ایک قطرہ. بہت خوبصورت طریقے سے قیامت کے آغاز سے یہ پارہ شروع ہوتا ہے اور آپ دیکھیں گے کہ تھوڑی تھوڑی دیر بعد دوبارہ قیامت اور دنیا اور آخرت کا تقابل کرتے ہوئے سورۃ شورا میں اس دنیا کو آخرت کی کھیتی قرار دیا جائے گا کہ جو اس دنیا میں اس کھیتی میں بیج ڈالے گا آخرت میں وہ فصل کو کاٹے گا. اور خاص طور پہ اس پارے میں آپ دیکھیں گے سورۃ شورا میں کہ اللہ سبحانہ تعالیٰ کے لیے ولی کا لفظ بہت دفعہ آئے گا. تو ہم آج اس سوچ کے ساتھ اس کو پڑھیں گے کہ اے اللہ ہمارے دل میں اس دنیا کو اتنا کر دے جتنی یہ ہے جو اس کا مقام ہے اور آخرت کی اتنی فکر تڑپ اور کوشش لگا دے جتنی کہ آخرت اہم ہے. آئیے شروع کرتے ہیں. 25वां पारा आयत नंबर 47 से आउज़ु बिल्लाहि मिनश शैतानिर रजीम इलैहि युरद्दु अलमुस्सा वमा तखरुजु मिन समरातिन मिन अकमामिहा वमा तहमिलु मिन उनसा वला तदउ इल्ला बिइल्मिही। उसी सात का यानी उस सात यानी क़यामत, तो हम कह सकते हैं क़यामत का इल्म अल्लाह को है, क़यामत का इल्म अल्लाह ही की तरफ राजे है। वही इन सारे फलों को जानता है जो अपने शगुफों में से फूटते हैं, और इसी को मालूम है कौन सी मादा हामिला होती है और किसने बच्चा जना है। फिर जिस रोज वो इन लोगों को पुकारेगा कि कहाँ है मेरे वो शरीक, ये कहेंगे हम अर्ज कर चुके हैं, आज हम में से कोई इसकी गवाही देने वाला नहीं। इस वक्त वो सारे माबूद इनसे गुम हो जाएंगे जिन्हें ये इससे पहले पुकारते थे, और ये लोग समझ लेंगे कि इनके लिए अब कोई जाए पनाह नहीं। पारे का आगाज क़यामत के इल्म से है। अल्लाह सुबहाना ताला ने क़यामत के इल्म को अपने पास क्यों रखा? ताकि हर लम्हे ये महसूस करो कि क़यामत आई ही है। इक़्तरब लिन्नासि हिसाबुहुम वहुम फी गफलतिन मोरिदून। 17वें पारे के शुरू में सूरत अंबिया की पहली आयत हम पढ़ चुके, क़यामत करीब है। वरना तो क्या होता कि इंसान सारी ज़िंदगी गुनाह करता रहता और क़यामत के आने का सुनकर ठीक होता। और एक क़यामत जो आपने मैंने तो पता नहीं कब किस हाल में देखनी है, लेकिन एक दूसरी क़यामत जिसको क़यामत सुग़रा कहते हैं, वो तो किसी लम्हे भी आ सकती है, उसका भी वक्त नहीं पता, और वो है आपकी मेरी मौत। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन माता फ़कत क़ामत क़यामतुहु, जो मर गया उसकी क़यामत कायम हो गई। तो अल्लाह ने हमारी मौत का वक्त क्यों छुपाया? सोचिए ज़रा, अपने ऊपर लीजिए, पहले से पता लग जाए कि फ़लां दिन फ़लां डेट उस टाइम पे उस जगह मौत आनी है, तो क्या हम बाकी दिन खुशी से जी लेते? तो लिहाजा अल्लाह को पता कि इसके छुपाने में क्या है। उसके बाद देखिए कि जो अल्लाह ने फलों के शगुफों से निकलने की मिसाल दी, इसमें भी क़यामत है। जो ज़ात फल को शगुफे से निकाल सकती है, वो कब्र से एक इंसान को क्यों नहीं निकाल सकती? फिर आगे मादा यानी फीमेल, इसमें सिर्फ वुमेन नहीं है, औरतें नहीं, हर फीमेल। आप देखिए, जानवर के पेट से भी बच्चा निकलता है, इंसान के पेट से भी निकलता है। कभी ये मंजर आपने मैंने अपनी आंखों से ना देखा होता तो मानते? कोई कहता है ऐसा हो सकता है, हमने कहना था इम्पॉसिबल है। हमें अपनी पैदाइश तो याद नहीं, लेकिन हमने दूसरों को तो इस हाल में देखा होगा, तो ये कितनी नामुमकिन बात है। 3 सेकंड जरा इस पर गौर तो कीजिए, बच्चे के पैदा होने के पहले स्टेप से लेकर दुनिया में आने का सारा मरहला कभी अक्ल में आ सकता? इतने से बर्तन में अल्लाह इतने बच्चे को कैसे रखता है, कैसे वो सिमटता है, कैसे जाता है, कैसे आता है, और किस कैफियत में बाहर आता है? यही कब्र है। यहाँ तो हमें 9 माह 10 दिन की कैफियत पता हो सकती है, लेकिन वहाँ हमें नहीं पता होगा कि हमने कब्रों में कितनी देर रहना है। करना क्या है कि अपने जाने की तैयारी की जाए। असल बात है, अब वापसी का सफ़र शुरू हो चुका है। हमारा दिल दिमाग अगर इस दुनिया में ही अभी अटका हुआ है, तो याद रखिए फिर अचानक जहाज़ में या गाड़ी में बैठना बहुत मुश्किल होगा। अक्लमंद वो है कि जो आने वाले वक्त के लिए पहले से तैयार हो जाए। इंसान की तबीयत ला यस्समुल इंसान मिन दुआइल खैर, इंसान कभी भलाई की दुआ मांगते नहीं थकता। और जब कोई आफत इस पर आ जाती है तो मायूस व दिल शिकस्ता हो जाता है, मगर जो ही के सख्त वक्त गुजर जाने के बाद हम इसे अपनी रहमत का मजा चखाते हैं। ये कहता है मैं इसी का मुस्तहिक हूँ, और मैं नहीं समझता कि क़यामत कभी आएगी। फिर लफ्ज क़यामत नोट कर लें, असल में ये सूरत उस दौर में नाजिल हुई कि जब लोग क़यामत का इनकार करते थे और उनको लगता था कि ये मुमकिन ही नहीं। और आज भी बहुत सारे लोग इनकार करते हैं, वो कहते हैं बस एक धमाका अगर दुनिया ख़त्म हो जाएगी और उसके बाद दोबारा तो कोई आ ही नहीं सकता। लेकिन अगर वाकई में अपने रब की तरफ पलटाया गया तो वहाँ भी मज़े करूँगा। याद रखिए, जब कुफर और फिस्क के साथ दुनिया की दौलत मिलती है तो ये गलतफहमी हो जाती है कि जैसे यहाँ बिन मांगे मिल गया, बाप दादा ने मेरे लिए बड़ी दौलत छोड़ दी, देखना मरते ही वहाँ भी बड़े मज़े होंगे। हालांकि कुफर करने वालों को लाजिमन हम बता कर रहेंगे कि वो क्या करके आए हैं, और इन्हें हम बड़े गंदे अजाब का मज़ा चखाएंगे। सारी खुशफहमियाँ उतर जाएंगी। याद रखिए कि आखिरत को मानने वाला बहुत दूरस शख्स होता है, लॉन्ग साइटेड शख्स होता है, कि जो अपनी निगाह बड़ी दूर तक ले जाता है और वो इस छोटी सी दुनिया के लिए हर कोशिश नहीं करता। आज के इस पूरे पारे के दौरान आपने अपने आप को जो सोच देनी है कि जो काम करती हूँ, जो बात करती हूँ, जो मुँह से लफ्ज़ निकलता है, जो कानों में बात जाती है, क्या ये मेरी आखिरत के हिसाब से ठीक है? کیونکہ عقل مند وہ ہے کہ جو آخرت کے غم میں جیے. آخرت کے اندیشوں میں جینا ہی تقویٰ ہے. میرا وہاں کیا ہوگا؟ اب دیکھیں دنیا میں انسان نے اگر کہیں جانا آنا ہو نا تو پہلے سے اس کے بارے میں سوچنے لگتا ہے. اچھا یہ کام میری جاب کے حساب سے کیسا ہے, یہ میرے بچوں کے اسکول کے حساب سے کیسا ہے, اچھا وہاں جاؤں گی تو گھر کیسا ملے گا. تو کبھی تو ہم سوچیں کہ جب ہم نے یہاں سے موو کرنا ہے, جب ہم یہاں سے آگے جائیں گے تو کیا حال ہوگا. تو عقل مندی کا تقاضا یہ ہے کہ یہاں رہ کر یہی کام کیا جائے. اور یہاں سے ایک اور بات بھی پتہ چلی کہ غموں میں انسان کو اگر اللہ ہی توفیق دے تو فطرت پہ پڑی ہوئی جو پٹیاں ہیں یا آنکھوں پہ پڑی ہوئی پٹی کھلتی ہے. ورنہ کتنے لوگ ایسے ہیں کہ جو غم اور دکھ کے وقت میں بھی رب کو یاد نہیں کرتے, لیکن عموماً چلے دکھ کے وقت میں تو اللہ کو پکارتا ہے, لیکن جب رحمت آتی ہے تو کیا ہوتا ہے؟ چند سیکنڈ کے لیے اپنا محاسبہ کرتے ہیں. خوشیوں میں میرا کیا معاملہ ہوتا ہے؟ اللہ اگلی آیتوں میں کہتے ہیں انسان کو جب ہم نعمت دیتے ہیں, سوچیے کوئی نعمت, تو وہ منہ پھیرتا ہے اور اکڑ جاتا ہے, اور جب اسے کوئی آفت چھو جاتی ہے تو لمبی چوڑی دعائیں کرنے لگتا ہے. آپ دیکھیے کہ آپ نے غم کے موقع بھی اٹینڈ کیے ہوں گے اور خوشیوں کے موقع بھی. کیا ایک ہی ٹیمپو ہوتا ہے؟ کیا ایک ہی سٹائل ہے ہمارے غموں اور خوشیوں کا؟ میں نے تو کبھی غم کے موقع پہ کسی سے نہیں سنا کہ سیگریگیشن نہیں ہونی چاہیے. وہاں تو باہر ہی لکھا ہوتا ہے مستورات ادھر چلی جائیں اور حضرات ادھر آ جائیں. وہاں تو بالکل کوئی اس قسم کی پمپ اینڈ شوٹ گلیمر ہوتی نہیں. لیکن آج ہم دیکھیے کہ خوشیوں میں کیا کرتے ہیں. اس آیت پہ 3 سیکنڈ سوچئے کہ نعمت دینے والے کو خوش کرتے ہیں. عموماً ہمارا معاملہ کیا ہوتا ہے, خوشی کے موقع پہ کہتے ہیں سب کو خوش کرو, گھر کے نوکروں کو خوش کرو, ملازموں کو خوش کرو, گلی محلے کو خوش کرو, خالہ پھپھی مامی ان کو بھی دے لے کے بھیجو خوش ہوں. لیکن کیا ہم خوشیاں دینے والے کو یاد رکھتے؟ ہماری خوشیوں میں کیا اللہ بھی خوش ہوتا ہے؟ اور اگر نبی صلی اللہ علیہ وسلم آج دنیا میں آ جائیں تو کیا ہم اپنی کسی خوشی کے موقع پہ ان کو انوائٹ کریں گے؟ اور اگر وہ آ گئے تو کیا ہم اس وقت کمفرٹیبل فیل کریں گے؟ یہ وہ سوال ہیں جو اس وقت امت کو خود سے پوچھنے ہیں. کیونکہ آج دنیا ہماری آنکھوں کے آگے اتنی بڑی ہو گئی کہ اس نے اتنی بڑی حقیقت آخرت کی چھپا دی. آپ دیکھیے آخرت اپنی جگہ بہت بڑی ہے, دنیا چھوٹی ادنا بھی ہے, دنوف بھی ہے, قریب بھی ہے اور ہلکی بھی ہے. لیکن میں آپ کو اس کی چھوٹی سی ایک مثال دیتی ہوتی ہوں ہمیشہ. آپ دیکھیں کہ یہ ایک چھوٹی سی پرچی ہے نا میرے ہاتھ میں, یہ کتنے انچ کی ہوگی؟ 4 انچ ادھر ہوگی اور 5 ادھر ہوگی, آلموسٹ 3.5 اور 4 انچ کی یہ پرچی ہے. میں آپ سب کو دیکھ رہی ہوں اس وقت الحمدللہ, دور تک جہاں تک کرٹن سے مجھے آپ لوگ دکھ رہے ہیں. لیکن اگر میں اس کو یوں کروں تو ادھر مجھے آپ میں سے یہ سیکنڈ رو کی نہیں دکھ رہی, صرف 2 لوگ چھپ رہے. ادھر کر رہی ہوں تو 2. اب یہ دیکھیے, یہ دیکھیں, اب یہ مجھے اگلی بیچ کی یہ ساری سسٹرز نہیں دکھ رہی. اور یہ دیکھیے آپ, مجھے آپ میں سے کوئی نہیں دکھ رہا, صرف یہ 2 سائڈز والی دکھ رہے ہیں. یہ ہے دنیا اور یہ ہے آخرت. دنیا جتنی قریب کریں گے نا دل کے, آنکھوں کے, ہاتھوں کے, آخرت چھپ جائے گی. یہ ظلم ہے, یہ شیطان نے جو ہمیں دھوکے میں ڈالا, اس نے اس دنیا کو ہمارے آنکھوں کی پٹی بنا دیا. یہ دیکھیے اب تو مجھے یہ آپ سائڈ والے بھی نہیں دکھ رہے. اس کو یوں کرنا ہے, یہ دیکھیں میرے ہاتھ سے اس کو یوں کریں. اب یہ میں نے اس کو یہاں سیٹ کیا ہے کہ مجھے یہ صرف فلور نہ دکھے لیکن آپ سب دکھ رہے ہیں. آخرت کو بھول کر دنیا جینے والا اس سے زیادہ ناسمجھ شخص دنیا میں کوئی نہ تھا, نہ ہے اور نہ ہوگا. اور جب ہم اپنی دنیا کو سنوارتے سجاتے اپنے آپ کو اللہ کی ناراضگی کے کاموں میں لے آتے ہیں تو آپ سوچئے اس وقت کیا قدر رہتی ہوگی. کبھی انسان ایسے وقتوں پہ سوچے کہ آج اللہ اور فرشتے کیا سوچتے ہوں گے, اور آج کیا وہ فرشتوں کا گمان سچ نہیں ہو گیا کہ اتجل فیہا من یفسد فیہا, کیا تو بناتا ہے اس کو جو دنیا میں فساد بنائے گا. اے نبی ان سے کہو کبھی تم نے یہ بھی سوچا کہ اگر واقعی یہ قرآن اللہ کی طرف سے ہوا اور تم اس کا انکار کرتے رہے تو اس شخص سے بڑھ کر بھٹکا ہوا اور کون ہوگا جو اس کی مخالفت میں دور تک نکل گیا ہو. حضرت علی رضی اللہ عنہ کا قول یاد آ جاتا ہے. ایک دفعہ ایک شخص نے ان کو روکا, کہنے لگا آپ مسلمان کتنے نہ سمجھ ہو, ان دیکھی آخرت کے لیے دنیا کے مزے خراب کرتے ہو. یعنی تمہارا عقیدہ کیا ہے, خام خواہ اپنے اوپر ایک بوجھ ڈالا ہوا آخرت آخرت, مجھے دیکھو موج کرتا ہوں مزہ کرتا ہوں. اب اس پہ ذرا حضرت علی کا جواب سنیں اور بالکل اس آیت کی تفسیر ہے. کہنے لگے میرے بھائی چلو مان لیتے ہیں کہ تمہارا عقیدہ ٹھیک ہے, تمہاری سوچ ٹھیک ہے کہ نہیں آنی آخرت, ٹھیک ہے ختم, تھوڑے دن تم نے عیش کر لی اس کے بعد ختم ہوگی بات. بٹ یہ سوچو بیٹھ کے کہ اگر میری سوچ ٹھیک ہوئی اور قیامت آ گئی تمہارے ساتھ کیا بنے گا, اور رہ گئی بات میری तो मैं अगर कोई नेकी कर रहा हूँ, नफ्स पे पाबंदी लगा रहा हूँ, तो चलो मुझे आखिरत में कुछ नहीं मिलना, तो दुनिया में किसी इंसान का भला तो हो ही जाता है ना। मैं गुनाहों से तो बच ही जाता हूँ ना, मैं गुनाहों के बुरे असरात से तो बचता हूँ। बस ये बात इतनी मुदल्लल थी कि वो शख्स मुसलमान हो गया। इंटेलेक्चुअली बात करने की ज़रूरत है, इसलिए अल्लाह सुबहान तआला फरमाते हैं, सनुरी हिमायातिना फिल आफाक, अन करीब हम इनको अपनी निशानियाँ आफाक में भी दिखाएंगे और इनके अपने नफ्स में भी, यहाँ तक कि इन पर यह बात खुल जाएगी कि ये कुरान वाकई बरहक है। क्या ये बात काफ़ी नहीं कि तेरा रब हर चीज़ का शाहिद है? आगाह रहो, ये लोग अपने रब की मुलाकात में शक रखते हैं, सुन रखो वो हर चीज़ पर मुहीत है। दो निशानियों की बात है, आफाकी और अनफुस। आफाकी निशानियां सूरज, चांद, सितारे, यानी आप कह लीजिए साइंस इसकी दलील देता है, और एक जुमला लिखकर कहीं डाल दीजिए, आने वाले दौर का मुबल्लिग साइंस है। साइंस के हकायक जो आज खुल खुल के सामने आ रहे हैं, ये लोगों को कुरान की सच्चाई बता रहे हैं। कुरान का मौजू साइंस नहीं है, लेकिन साइंस ने बहुत सारी ऐसी चीजों को आज अप्रूव कर दिया कि जो अल्लाह ताला ने कुरान पाक में रखी। अब ये अनफुस की निशानियाँ क्या होती हैं? ये आपकी मेरी ज़िंदगी में आने वाले वाक़यात होते हैं। पहले तो हमारा अपना वजूद ही इसकी एक दलील है, सूरह ज़ारियात में आप पढ़ेंगे, फ़ी अनफुसिकुम अफ़ला युबसिरून। निशानी ढूंढने वाले बाहर से ढूंढते हैं, तुम्हारी तो अपनी ज़ात में निशानी है। आपका मेरा वजूद, चलना फिरना, खाना पीना, ये एक अपनी जगह निशानी है। खा के सोते हैं, कभी नहीं कहा कि अब मैदे ज़रा कुछ काम करो, आप खाएं और किचन फैला हुआ छोड़ें और सो जाएं। सुबह होने पे कभी खुद सही हो चुका होता है? या आप करेंगे या कोई करेगा? ऐसे ही है ना। तो जो खाना आपने खाया और पेट के बर्तन में सब कुछ इकट्ठा उंडेल दिया, किसको कहते हैं कि अब जरा इस रोटी को भी हजम करना और इस सालन को भी करना और इस चाय को भी करना? ये कौन करता है? मेरे आपके वजूद में अल्लाह ने फैक्ट्रियों की फैक्ट्रियां लगा दी, ये इस बात की दलील है कि अल्लाह है कोई क्रिएटर गॉड जो हमारी बाकी चीज़ों को भी चला रहा है। फिर इसके बाद दूसरी चीज़ें जो नफ्स में आती हैं ना, अनफुस में, वो हमारी ज़िंदगी के तजुर्बात, मुशाहिदात। कभी अचानक खुशी मिल जाती है और कभी खुशी वाला घर मातम में बदल जाता है, मातम कदम में बदल जाता है। कभी ऐन शादी के दिन बेटे का इंतकाल हो जाता है। ऐसे हालात में हम बिल्कुल बेबस कर दिए जाते हैं, हैंड्स अप। हम कहते हैं है कोई हस्ती जो पीछे से कर रही है। ऐसे एक वाक़ सुने, 6-6 महीने से लोग शादियों की तैयारियों पे थे और ऐन शादी वाले दिन कोई ऐसी आफत टूटी कि सारे इंतजाम करकरे हो गए। करो अब जो करते हो, मज़े करकरे होते हैं। तो उस ज़ात की मुझे आपको ज़रूरत है, जिसकी जितनी ज़रूरत हो उतनी ज़्यादा आपको मुझे उसकी बात माननी है, उस पर नज़रें लगानी है। और आप कहते हैं कि शाह फैसल, अल्लाह उनको जन्नत नसीब करे, इलाज के सिलसिले में बाहर आए, वहाँ उस दौर का एक शख्स था मुरेस बुकाई, इनको मिलने आया। सर्जन थे वो, खुद डॉक्टर थे इनके। ये पहले से ज़हनी तौर पे तैयार होकर गए थे कि ये मुझसे इस्लाम के बारे में कुछ क्रिटिकल बातें पूछेगा। आपने पूरा अहतमाम किया, पूरी चीज़ें की, और फिर उन्होंने उनसे कुछ इस किस्म के सवालात जवाब किए कि जिसके बड़े खूबसूरत जवाब उन्होंने कुरान पाक से दिए। ना सिर्फ ये कि उसके बाद उस शख्स ने खुद कुरान का तर्जमा पढ़ा, कहने लगे मेरे इल्म का इख्तमाम कीजिए। फिर उनके लिए टीचर रखे गए, उन्होंने दीन सीखा, मुसलमान हुए, और उसके बाद उन्होंने एक बुक लिखी, कुरान बाइबल एंड साइंस। आज भी जो लोग इनको पढ़ते हैं, खोल के देखिए कितनी बेहतरीन किताब है। उन्होंने कुरान पाक से वो सारी चीज़ें जमा करके जो साइंस से आज रेलिवेंट है वो पेश की हैं। तो याद रखिए कि आपको मुझे अल्लाह ताला पर नज़रें लगानी है। अल्लाह ताला खुद दूसरों की हिदायत का जरिया हमें बना देगा। आखिरी आयतों की तिलावत सुनते हैं।
قل أرأيتم إن كان من عند الله ثم كفرتم به من أضل ممن هو في شقاق بعيد سنريهم آياتنا في الآفاق وفي أنفسهم حتى يتبين لهم أنه الحق أولم يكف بربك أنه على كل شيء شهيد ألا إن إنهم في مرية من لقاء ربهم ألا إنه بكل شيء محيط.
یہ آخری جملے کو سوچیں، الا انہ بکل شیء محیط. تو اگر وہ ہر چیز کو گھیرے ہوئے تو مجھے بھی گھیرے ہوئے ہیں. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں اپنی بے بسی کا یقین ہو جائے اور ہم اللہ کی بات کو ماننے والے بن جائیں.